नमस्कार, कार्यक्रम संयोजक ललिजन रावलका साथमा रीता तिमल सिन्हा र म तारा प्रसाद ओस्तीको तर्फबाट रेडियो नेपाल सुनिरहनु भएका यहाँहरू सबैलाई साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक बिहिबार बिहान 8:30 बजेदेखि करिब आधा घण्टा प्रसारण हुन्छ। तपाईले रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np बाट पनि साहित्य संसार कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम रेडियो नेपालको वेबसाइटमा गएर तपाईँको फुर्सदको समयमा जुनसुकै बेला सुन्न सक्नुहुन्छ। आजको साहित्य संसार कार्यक्रममा हामी साहित्यकार कुन्ता शर्मासँगको संवाद सुनाउँछौ। साथमा कवि विमल गुरुङको आत्मघोषणा, तारा गाउँलेको अनागरी र गणेश राज ओस्तीको मुस्कानको मूल फुटाउन शीर्षकका कविताहरू र कृष्ण बजगाईले लेख्नु भएको वादी शीर्षकको लघु कथा सुन्नुहुनेछ। पूरै कार्यक्रम सुनेर हामीलाई साथ दिनुहोला।
कवि विमल गुरुङको कविता आत्मघोषणा। अब म घोर तपस्या गर्छु, म सोच्न थाल्नेछु कि मैले धेरै धेरै महिनाहरू शून्यमा बिताएछु। म सोच्न थालेको छु, चल्न सक्दैन यसरी काम। अब म घोर तपस्या गर्छु, अब मेरो तपस्यालाई कुनै सुन्दरी मेनकाको उत्तेजक हाउभावले भंग गर्न सक्दैन। अब म कष्ट भोग्छु, म कसम पिउँछु, बदलिनेछ निश्चय अब मेरो चरित्र। गुमाएका ती अमूल्य दिनहरू कल्पना आजकाल म थक थक छु। म रातो पुस्तकमा हात फैलाएर कसम पिउँछु, दोहोरिन दिने छैन अब ती गल्तीहरू। म सगरमाथालाई विश्वास दिलाउन चाहन्छु, उठ्ने छैनन् मेरो जीवनमा अब ती गल्तीका टाउकाहरू। म अब आफ्ना रहरहरूको हत्या गर्छु, सोच्न थालेको छु, लिनै पर्छ मैले विगतका ती गल्तीहरूबाट शिक्षा। भोलिदेखि मलाई फेरि पुनर्जीवन प्राप्त हुँदैछ। अब म तपस्या गर्छु, तपस्या गर्ने मेरो धेरै दिनदेखिको चाहना थियो। अब म तपस्या गर्छु, तर मेरो तपस्या इतिहासका ऋषिहरूको भन्दा भिन्दैछ। तर मेरो तपस्या इतिहासका ऋषि हरुको भन्दा भिन्दैछ, भिन्दैछ, भिन्दै, एकदम भिन्दै। जस मार्फत मलाई होइन फाइदा पुग्नेछ जनतालाई, जस मार्फत मलाई होइन फाइदा पुग्नेछ जनतालाई।
इतिहासको पानाबाट स्तम्भमा कवि विमल गुरुङको आत्मघोषणा शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। अब साहित्यिक संवादको पालो। आज साहित्यिक संवादमा हामी संवाद गर्छौं साहित्यकार कुन्ता शर्मासँग। साहित्यकार शर्मा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। स्वागत छ कुन्ता शर्माज्यू रेडियो नेपालको साहित्य संसार कार्यक्रममा। साहित्यकार शर्माज्यू, साहित्यिक सृजनातर्फ तपाईँ कसरी आकर्षित हुनुभयो? आजको यो संवादको शुरूआतमा तपाईँको बाल्यकालको साहित्यिक परिवेश र साहित्यिक रुचिका सम्बन्धमा थोरै सम्झना गरौं न।
हजुर, अब यो ठोस कारण, अब त्यस्तो कुनै एकदमै ठोस कारण त मलाई याद छैन।
हजुर,
मैले लेख्न थालेको ठोस कारण के हो होइन?
हजुर हजुर,
म आफूलाई जन्मजात कवि त मान्दिनँ, मलाई मन पनि पर्दैन त्यसो भनेको
होइन।
एउटा परिवेशले केले मान्छेलाई लेखाउँछ होइन। मेरो घरमा चाहिँ कस्तो थियो भने अलिक पढे लेखेको परिवार थियो हाम्रो, अनि अब पत्र पत्रिकाहरू आइरहन्थे अनि ती पढिन्थ्यो, अनि मानन्द सापकोटा लगायतका पूर्वी नेपालका विद्वानहरूको पनि आइरहनुहुन्थ्यो हाम्रो घरमा। मेरो बुवा चाहिँ कवि ठुलो कविराज हुनुहुन्थ्यो, अनि अब त्यसले उहाँको सङ्गतमा धेरै विद्वानहरू आउँथे, अनि अब तिनीहरूकै काठ काठमा हुर्किँदै खेल्दै अब कता कुन कुराले मलाई प्रेरणा दियो मलाई थाहा छैन। अब बुवा देवीका स्तोत्रहरू चारै सुन्दर स्वरले गाउनुहुन्थ्यो, मेरो कविताको जसरी एउटा रिदम मिल्छ नि, मैले कुनै अध्ययन गरेर त्यसरी रिदम मिलाएको होइन, मैले त्यो नेचुरल्ली मिल्छ।
हजुर,
त्यो चाहिँ के हो भने मेरो त्यही बुवाका भजनहरूकै देन हो भन्छु म।
हजुर हजुर, आफ्नै घर परिवारबाट प्रभावित भएर साहित्यमा लाग्नु। हजुर, यहाँको पहिलो सिर्जना चाहिँ कहिले छापिएको थियो अथवा कहिले लेख्नु भएको थियो, सम्झना छ?
मैले चाहिँ यो माध्यमिक मेरो कक्षातै 9-10 म कविता लेख्थेँ होइन।
हजुर,
अनि त्यसपछि तपाईँको चान्चुङ मेरो 24-25 सालतिर मेरो 100 कविताहरू चाहिँ दुर्घटना परे।
हजुर,
त्यो के अरे हाम्रो घरको ढलाइ हुँदै थियो, म केक किन्न निस्केका थिएँ, फुलिस केपमा सारेर मजाले राखेको मेरो कविताहरूमा, आमाले सबै कुल्ली मिस्त्री लेबरहरूलाई चाहिँ तरकारी चिउरा खुवाइदिनु भएछ मजाले। कलमले लेखेका कविता कामै लागेनन्।
हजुर,
अनि मसीले लेखेको कविता लटपट्टि हाले त्यो फोहोर फेरि फोहोरको खाल्डामा फालेको है। दुईटा कविता बचेका थिए मेरो त्यहाँ, एउटा लाहुरगाईको प्रेमीलाई पत्र भनेर, एउटा काफल चढी।
यहाँका सुरुका सृजनाहरू चाहिँ धेरै नष्ट भए,
100 जति नष्ट भए।
हजुर हजुर,
चान्चन पुग्न पुग 100 कविता मैले फेल गरिराखेको, दुईटा चाहिँ टेबल मुनि खसेका बचेछन्।
हजुर,
अनि ती चाहिँ एउटा 27 छापियो यो स्थानीय पत्रिकामा, लाहुरगाईको प्रेमीले एउटा पत्र भन्ने, एउटा काफल चढी भन्ने चाहिँ काठमाडौँबाट छापियो, दुईटा ती बचे। त्यहाँबाटै ती छापिन सुरु भयो, अनि फेरि पछि म लेख्दै गएँ होइन, छापिँदै गएँ। पहिलो चाहिँ छापिएको चाहिँ लाहुरगाईको प्रेमीले एउटा पत्र।
हजुर, तपाईँका जुन साहित्यिक रचनाहरू प्रकाशन हुने क्रमको सुरुवातका दिनलाई चाहिँ अहिले कसरी सम्झना गर्नुहुन्छ?
सुरुवातको दिनमा त अलिअलि समस्यै हुन्थ्यो होइन।
हजुर,
किनभनेदेखि अब एक त तपाईँको नयाँ लेखक, त्यसमाथि बफुसँग बसेर लेख्ने होइन।
हजुर,
त्यसले त तपाईँ निकै नै समस्या नै त्यसले दिन्थ्यो, अब एउटा छाप्ने समस्या, अनि अब एउटा गाइड थिएन कोही पनि होइन, एउटा परिमार्जनको समस्या पनि। अब सुरु सुरुमा लेख्दाखेरि त अब एकदम राम्रै कविता त देखिँदैन नि त।
हजुर हजुर,
कतिपय त्यहाँ कवितामा कमजोरी त्रुटिहरू हुन्छन्, अब त्यो त्यो बेलाको समाज होइन, अब त्यहाँ त्यो सच्याइदिने मान्छेहरू माग्ने सहयोग माग्ने पनि कोही पनि थिएन, अनि त्यसले गर्दाखेरि चाहिँ पहिला गाह्रो छाप्न गाह्रो हो, धेरै सुरुमा त अलिक समस्या थियो।
जस्तो यहाँले मो फसलको कुरा गर्नुभयो, काठमाडौँ बाहिर धरानलाई चाहिँ कर्मथलो बनाएर चाहिँ साहित्यमा लाग्नुभयो, यहाँ साहित्यमा लागेर राष्ट्रिय रूपमा स्थापित हुनुहुन्छ, चर्चित लोकप्रिय कवि हुनुहुन्छ, साहित्यमा स्थापित हुनका लागि तपाईँले गर्नु परेका संघर्षका कथाहरूका बारेमा पनि थोरै जानकारी गराइदिनुहोस् न।
हजुर, अब यो त के हो भने जीवन पहिला सुरुमा त म कविता लेख्दाखेरि अब अलि नेचरको प्रकृतिको कवितामा प्रकृति शैलीमा आकृष्ट हुन्छु क्या।
हजुर,
बाढी खोला नाला पहिरो बादल कुहिरो होइन, वर्षा अनि आँधी हुरी हुन्छ नि, सूर्यास्त सूर्योदय सूर्यास्तसम्म एकदम आकृष्ट हुन्छु, अनि त्यहाँबाट अब त्यो म प्रकृतिसँग चाहिँ अलिकति कसरी नजिकै भएँ, त्यतिखेर धरान एकदम प्राकृतिक रूपले साह्रै सुन्दर ठाउँ पनि थियो होइन।
हजुर,
अनि तर अब सुरु सुरुमा चाहिँ मैले त्यसरी प्रकृति प्रेमका यस्तै कविताहरू लेख्थेँ, अनि पछि गएर चाहिँ अलिकति वैचारिक रूपले प्रतिबद्ध भए म 2030 सालदेखि। अब तपाईँको यो वाम विचारले यो दर्शनले प्रभावित हो, तर यहाँ प्रतिबद्ध रूपले चाहिँ 2030 सालदेखि मैले काम गरेँ, अनि काम गरेपछि अनि त्यहाँ वैचारिक कुरा पनि भयो, अनि त्यसपछि तपाईँको अब जीवनहरू भोग्दै गयो, जीवनका रमाइला नरमाइला कुराहरू पनि अगाडि आउँदै गए होइन।
हजुर,
र म कविता लेख्दै गएँ, अब त्यतिखेर भन्नु तानाशाही पञ्चायत व्यवस्था भनेर हामी कुर्लन्थ्यौँ होइन, त्यही त्यस्तै तिनै कुराहरू विषयवस्तु बनाएर लेख्यो, अनि त्यसपछि पछि चाहिँ अब 40 पछि चाहिँ मैले एउटा महिलाहरूको समस्या एकदम नजिकबाट भोगेँ क्या आफूले।
हजुर,
एकदम नजिकबाट एकदमै नजिकबाट भोगेँ, अनि त्यस्तो भइसकेपछि के भयो भने ओहो महिलाहरू त साह्रै समस्यामा रहेछन्, म जति अब त्यो समयमा मैले ब्याचलर गरेको मान्छे, अनि अब माइतीबाट एकमा खाना पुग्ने पुरै व्यवस्था भएको मेरो, र त मैले यस्तो दुःख पाएँ भने अरू महिलाहरूलाई कस्तो होला त भन्ने प्रश्न मसँग दिनमा संयुक्तचोटि आइरह्यो कि त्यो प्रश्न।
हजुर,
अनि मेरो तपाईँको उसले भनौँ न त्यो चेतनाले अनि मलाई कविता महिलाहरू कविता लेखायो,
त्यसपछि यहाँको यहाँको लेखनको विषय महिलाहरूसँग केन्द्रित भयो, धेरै
केन्द्रित चाहिँ भएन, केन्द्रित चाहिँ भएन, मेरो लेखनको विषय चाहिँ तपाईँको यो विश्व युद्ध युद्धजनित समाज मान्छेले भएका समस्याहरू होइन, त्यसपछि प्रकृति, त्यसपछि तपाईँको वातावरण होइन, अनि समाजका प्राय विषयहरू चाहिँ म टिप्छु। विविधता होस् मेरो विषयमा भन्छु, तर महिला कविता चाहिँ चारा कविता एकदम चर्चित भए। त्यो मध्ये एउटा पोथी बाँच्नु हुँदैन, एउटा धातु, एउटा हामी सोध्दैनौला, एउटा तिम्रो दृष्टिमा आइमै हामीले शिक्षक दमनको प्रभुजी मलाई हेडमास्टर बनाइदेऊ होइन। यस्ता केही कविताहरू चाहिँ 40 सालदेखि ती कविताहरू चाहिँ चर्चित भए।
हजुर, आदरणीय श्रोताहरू, आज साहित्य संसार कार्यक्रममा हामी संवाद गर्दैछौ साहित्यकार कुन्ता शर्मासँग। साहित्यकार शर्माज्यू, यो संवादलाई एकैछिन रोकेर हामी यहाँको एउटा कविता सुन्न चाहन्छौ।
त्यो हामी सधैँ जाउँला भन्ने सुनाउँछु ल।
हुन्छ।
त्यो यो कविता चाहिँ मैले चाहन्छु तपाईँको यो 42 सालमा लेखेको मैले।
हजुर, 2042 सालमा लेखेको कविता, अहिले हामी भन्नु करिब झन्डै 36 वर्षपछि सुन्दैछौ।
अनि अब अहिले त्यो कविताको साँच्चै भन्नुहुन्छ त्यसको चाहिँ जुन यो कविताको मान्छेले रुचाउने अब आफू अब हामीले फुर्किनु त राम्रो हुँदैन है, लेखकहरूले जहिले पनि फुर्किनु राम्रो हुँदैन, तर यो कविता चाहिँ अहिले पाठकहरूले अझभरि श्रोताहरूले पाठकहरूले रुचाइदिनु भएको छ क्या। यसमा चाहिँ तपाईँ मैले एउटा मातृसत्तात्मक युग दास युगदेखि मातृसत्ता युगदेखि अहिलेसम्म यो पुँजीवादी युगसम्मको महिलाहरूले जुन कुराहरू भोगिरहेका छन् त्यो कुरालाई चाहिँ मैले यो कवितामा बन्द गर्ने प्रयास गरेको छु। कविताको शीर्षक छ हामी सधैँ जाउँला। यहाँ चाहिँ तपाईँको सती प्रथा दास युग होइन, पहिला अब देवीको युग त्यहाँदेखि आएको छ यो। हामी सधैँ जाउँला। कहिले तरवार जिम्मा लाएर कहिले घरवार जिम्मा लाएर घरि रणचण्डी बनाउँदै घरि कोठीमा रण्डी बनाउँदै जसरी मन लाग्छ प्रयोग गर तिम्रो इच्छा अनुसार उपयोग गर ठिक छ हामी सधैँ जाउँला समयको गतिमा बहँदै जाउँला। पस्केको थाल हामी इच्छा लागे खाऊ नलागे लत्याऊ खुट्टाका जुत्ता हामी इच्छा लागे लगाऊ नलागे मेकाऊ कहिले दुशासन बनेर बीच सभामा नङ्ग्याऊ कहिले कृष्ण बनेर उपहारमा सारी पुर्याऊ जसरी मन लाग्छ प्रयोग गर तिम्रो इच्छा अनुसार उपयोग गर ठिक छ हामी सधैँ जाउँला समयको गतिमा बहँदै जाउँला। नाच्दै जाने कठपुतली हामी नाच्दै जाने कठपुतली हामी डोरी तिम्रो हातमा छ कहिले बायाँ घुमाऊ कहिले दायाँ घुमाऊ कहिले इन्कलाब जिन्दाबाद बनाऊ कहिले न्याय र समानता मुर्दाबाद बनाऊ मन परे आकाशमाथि पुर्याऊ मन नपरे पाताल मुनि धसाऊ जसरी मन लाग्छ प्रयोग गर तिम्रो इच्छा अनुसार उपयोग गर ठिक छ हामी सधैँ जाउँला समयको गतिमा बहँदै जाउँला। कहिले जिउँदै चितामा जलाएर कहिले जिउँदै चितामा जलाएर कहिले रुख र पोथ्राहरूमा फलाएर कात्रोहरूमा निर्मल बेर्दै यौवनलाई कहरहरूमा प्रतिपल थुन्दै जीवनलाई कहिले स्नेहपूर्वक गमलामा सजाऊ कहिले घृणापूर्वक नालामा खसाऊ जसरी मन लाग्छ प्रयोग गर तिम्रो इच्छा अनुसार उपयोग गर ठिक छ हामी सधैँ जाउँला समयको गतिमा बहँदै जाउँला। तर सुन हरेक कुराको सीमा हुन्छ, परमाणुले पनि संसार ध्वस्त गर्न सक्छ, शान्त भन्दा शान्त स्थानमा भयानक विस्फोटन लुकेको हुन सक्छ, फूल भन्दा कोमल सम्झन्छौ आज जसलाई तिमी भोलि त्यो वज्र भन्दा कठोर हुन सक्छ, सहनशीलताको त्यो बिन्दुसम्म त्यो रेखासम्म जसरी मन लाग्छ प्रयोग गर तिम्रो इच्छा अनुसार उपयोग गर ठिक छ हामी सधैँ जाउँला समयको गतिमा बहँदै जाउँला। धन्यवादलाई।
हजुर, हामी सहँदै जाउँला, निकै आक्रामक कविता। यहाँको कविता वाचनका लागि हामी धन्यवाद व्यक्त गर्छौं साहित्यकार कुन्ता शर्माज्यू। लामो समयदेखि साहित्य सिर्जनामा लागिरहनु भएको छ, जस्तो यहाँको 2052 सालमै पहिलो कविता संग्रह मौबिएको ठाउँ प्रकाशित भएको पाइन्छ। अब हिजो आज चाहिँ
अब 2-3 दिनमा मार्केटमा।
हजुर, यहाँलाई बधाई र शुभकामना। हिजो आज साहित्यिक सृजनातर्फ चाहिँ के कति समय दिइरहनु भएको छ र साहित्यिक संस्थाहरूले गर्ने साहित्यिक कार्यक्रममा यहाँको संलग्नता कस्तो रहेको छ?
अब अहिले म लेखनमा केन्द्रित भइरहेको छु, त्यसरी मेरो अहिले 200 वटा जति पुराना कविता छापिएका नछापिएकाहरू यिनीहरूलाई अहिले मैले अब यहाँ कम्प्युटराइज गरेमा आफै कम्प्युटर गर्छु है।
हजुर,
अब यिनीहरूलाई परिमार्जन गर्न बाँकी छ, त्यहाँबाट 3 कविता संग्रह झिक्छु म। यो अब यो 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 वर्षको अन्तिमतिर चैत फागुन चैततिर एउटा नयाँ कविता तेस्रो कविता संग्रह निस्किन्छ मेरो। अहिले अब पहिलोको दोस्रो संस्करण आउँदैछ, दोस्रोको पनि अब पहिलो संस्करण सिद्धिसकेको छ, अनि अब अहिले त्यही लेखनमा नै व्यस्त छु भाइ।
हजुर, साहित्यका विभिन्न विधा मध्ये विशेष गरी कवितामा कलम चलाइरहनु भएको छ, तपाईँको प्रिय विधा कविता हुनुको कारण चाहिँ के हो?
होइन त्यस्तो पनि होइन, म चाहिँ तपाईँको कविता कथा र निबन्धमा बराबर चलाउँछु कलम, मलाई कुनैमा गाह्रो हुँदैन चलाउनु। अब कुनै म जुन विषय आयो नि कविता लेख्न मिल्दैन फ्याट कविता लेखिहाल्छु, कविता लेख्न मिल्दैन त्यसै कथा निबन्ध बनाइदिन्छु।
तैपनि यहाँलाई चाहिँ एउटा कविका रूपमा चाहिँ बढी चिनिन्छ?
बाहिर पाठक श्रोताहरूले कविको रूपमा चिन्नुहुन्छ, तर म चाहिँ तिनटै मेरो लागि उत्तिकै प्रिय विधा।
हजुर, अब थोरै तपाईँका प्रकाशित कृतिहरूका बारेमा संक्षिप्त चर्चा गरौँ। आफ्ना प्रकाशित कृतिहरूलाई छोटोमा सम्झाउनु पर्दा के भन्नुहुन्छ?
अनि मैले चाहिँ भनौँ न, अब म यो त्यति विज्ञ मान्छे चाहिँ होइन है, यो मलाई जीवनले नै अब यो के अरे हिँड्दै रगड्दै हिँड्दै गर्दाखेरि अब त्यो एउटा खोलाको ढुङ्गा चाहिँ खस्रो ढुङ्गा पनि बारीमा बग्दै बग्दै जाँदा चाहिँ चिल्लो हुँदै जान्छ नि त, त्यो हिसाबले नै हो। अब मैले राम्रो आत्मीयता र राम्रो ऊ पाएको छु, प्रतिक्रिया पाएको छु पाठकहरूबाट होइन, मेरो चार पाँचवटा महिलासँग सम्बन्धित कविता छन्, अरू प्रायः सबै नै अरू समस्याहरूका कविताहरू छन्। म सन्तुष्ट छु भाइ, सानो जिन्दगीमा जे जति चाहिँ एउटा पाइएको छ व्यवहार मान्छेहरू, अब केही मान्छे कुरा नगरौँ होइन, तर धेरै जसो चाहिँ व्यवहार मान्छेहरूले गरेको व्यवहार राम्रो सुन्दर छ व्यवहार।
आजको सन्दर्भमा साहित्यकार कुन्ता शर्माज्यू, नेपाली साहित्य निकै समृद्ध भइसकेको छ, यस सन्दर्भमा हिजो आज लेखिँदै गरेको नेपाली साहित्यका सृजनाहरूलाई चाहिँ कसरी लिनु भएको छ यहाँले?
अब यो त समय अनुसार तपाईँको परिष्कार त हुँदै जान्छ, जानु पनि पर्छ होइन, जस्तो अब भानुभक्तभन्दा अगाडि नेपाली भाषै थिएन, अब हिन्दी मैथिली उर्दू मिसाएर लेखिन्थ्यो कविता साहित्य होइन, त्यसरी नेपाली भाषा आयो, सरल भाषा सिधा भाषा आयो होइन, त्यसपछि हिमालमा आइपुगेपछि निकै नै कविता लेखनाथमै परिष्कार भयो, जस्तो छन्द कवितामा एउटा माया इष्टो नै हो लेखनाथ पौडेलजी होइन, त्यहाँबाटै तपाईँको भाषामा निकै परिष्कार आयो, समजीवामा आयो, देवकोटाजीबाट आयो होइन, श्रीमालजी उहाँहरूबाट धेरै नै परिष्कार भयो भाषा, र अब अहिले त्यो विस्तार त्यसले चाहिँ त्यो परिष्कार त अब छपिँदै जानुपर्छ, गुणात्मक वृद्धि हुँदै जानुपर्छ संख्यात्मक सँगै, त्यो भइ पनि राखिदिएको छु म।
हजुर,
तर म त अझै हुन्छ अझै साधनामा पुगेको छैन कि हाम्रो, अब हामी धेरैतिर बाँडिएका छौँ
हजुर,
मान्छेहरू कविले यहाँ ढुक्क गरेर बसेर लेख्ने खालको हाम्रो वातावरण पनि छैन होइन, अब आर्जनको कुरा पनि हुन्छ, आर्थिक अवस्थाको कुरा पनि हुन्छ, परिवार धान्ने कुरा पनि हुन्छ, अब सरसहयोग चाहिँ त्यति धेरै लेखकहरूले पाइरहेको मलाई अनुभूति हुँदैन, राज्यबाट पनि सोसाइटीबाट पनि, अब मान सम्मान भन्ने कुरो त छ, माया प्रेम भन्ने कुरो पनि छ, तर जुन सरसहयोग हुन्छ नि त
हजुर,
हामीलाई अब तपाईँ एउटा लेखक हो, तपाईँले के गाह्रो भइरहेको छ, तपाईँलाई हामी के सहयोग गर्न सक्छौँ, तपाईँले त 60 वर्ष चाहिँ लेखन बिताउनु भएको छ भनेर कुनै लेखकलाई पनि गएर कसैले सोधेको चाहिँ कमसेकम मलाई चाहिँ छैन।
हजुर, साहित्यकार कुन्ता शर्माज्यू, रेडियो नेपालको साहित्य संसार कार्यक्रममा यहाँसँगको साहित्यिक संवादको लागि समय यति नै रह्यो, यो कार्यक्रमको लागि यहाँले समय दिनुभयो, आफ्ना साहित्यिक धारणाहरू व्यक्त गरिदिनुभयो, आफ्नो कविता पनि वाचन गरेर सुनाउनु भयो, यहाँको साहित्यिक सक्रियताको कामना गर्दै रेडियो नेपाल साहित्य संसार कार्यक्रमको तर्फबाट यहाँप्रति आभार व्यक्त गर्छौं।
हस् धेरै धेरै यहाँलाई पनि धेरै धेरै धन्यवाद, अब धेरै समयपछि मैले रेडियोमा कविता पढ्न पाएँ, मेरो श्रोताहरूसँग पुग्छ होइन, ललितजीलाई तपाईँलाई धेरै धेरै धन्यवाद।
साहित्यकार कुन्ता शर्मासँग संवाद गर्दै थियौं हामी, यतिखेर रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ, अब एउटा लघु कथा सुनाउँछौ, बादी कथाको शीर्षक हो, कथाकार हुनुहुन्छ कृष्ण बजगाई।
बादीहरूको बस्तीमा ऊ भर्खर बसाई सरेर गएको थियो, त्यहाँको वातावरण देखेर आश्चर्यचकित भयो, वादीको बस्तीमा त्यस्तो होला भनेर कल्पना पनि गरेको थिएन, त्यस बस्तीका बासिन्दाहरू कुनै न कुनै वादी बनेका थिए, त्यहाँ पुँजीवादी, साम्यवादी, प्रजातन्त्रवादी, जातिवादी, धर्मवादी, एनजीओवादी, अवसरवादी आदि सक्रिय थिए, उसलाई वादी हुन मन पर्दैन थियो, उसले भन्ने गर्थ्यो वादीसँग राजनीति जोडिएको हुन्छ, राजनीतिमा लागेपछि नेता वा कार्यकर्ता हुनै पर्ने बाध्यता हुन्छ र वादी हुनु भनेको वादको दास हुनु पनि हो, नेता कार्यकर्ता र दास हुनबाट जोगिन आफूलाई स्वतन्त्र राख्थ्यो, वादी बस्तीको नयाँ बासिन्दा कुनै पनि वादी नभएको थाहा पाएपछि त्यहाँका मानिसहरू आश्चर्यचकित भए, बिस्तारै विभिन्न वादीहरू उसलाई आफ्नो समूहमा आउन अनेक अनुरोध गर्न थाले, विभिन्न प्रलोभन देखाएर फकाए तर तिनका अनुरोधलाई उसले हरेक पटक अस्वीकार गर्यो। अनुरोध गर्दा नमानेपछि उसलाई आआफ्नो समूहमा आउन जबरजस्ती गर्न थाले। जबरजस्ती गरेपछि उसले प्रतिवाद गर्यो, त्यसपछि उसलाई प्रतिवादी भन्न थालियो। सोही कारण ऊ पनि वादी भयो।
कथाकार कृष्ण बजगाईको वादी शीर्षकको लघु कथा वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो सहकर्मी रीता तिमल सिन्हा। अब केही कविताहरू। सर्वप्रथम कवि तारा गाउँलेको कविता।
कविताको शीर्षक अनागरिक। म अनागरिक सहरका गल्ली गल्लीमा पम्प बिनाको मेरो टायर, साइकलको टायर र जुत्ता बिनाको मेरो खुट्टाको छाला जस्तै ती खुसी छ र किता लुगीका बचनले छेड्नै नसक्ने मन लिएर विशिष्ट नागरिकको पेटमा चारो पुर्याउन उभिरहेछु दिनभर। साँझ म थाकेको गोरु खाली पेट दौडन्छु मरुभूमि र समुद्र किनारमा, खेत जोत्छु बाली पाकेपछि जिम्मा लाएर मालिकलाई, लुक्छु मलेसियाको जङ्गलतिर दिनभर, तेल भर्छु चिल्ला कारमा र साँझ म लुक्छु साउदी अरबका बालुवातिर। म अनागरिक नागरिकहरूको भाँडामा चामल हालिरहेछु। नागरिकता दिनेले भात दिएन, भात दिनेले नागरिकता दिएन, खै के दुश्मनी छ नागरिकता र भातको मलाई थाहा छैन। सिंहदरबारको होस् कि व्हाइट हाउसको, म अनागरिक। साइबेरियाबाट कोची टप्पुमा बसाइ आएका चराहरूको नागरिकता कहिल्यै कसैले सोध्दैन। तिब्बतबाट हाम्रो खेत चर्न आएका करेङकुनको नागरिकता, नक्सालबाट बाहुनडाङ्गी आएका हात्तीहरूको नागरिकता खोइ कहाँ खोज्यो कसले? चारो खोज्दै आए उनीहरू धरतीमा, चारो खोज्दै गए म पनि अर्को देशमा, फर्के ती मात्रै रह्यो उनीहरू सिङ्गो धर्की हिँडिरहेछन् म टुक्रा टुक्रा पहाड र मधेसमा, पहाड मधेसभित्र जाति भाषा र भेषमा, टुक्रा टुक्रा भएको मनमा माटोको सुवास भए पनि देहमा खल्तीमा लाल पूजा नभएको म अनागरिक आफ्नो भाँडो रित्तै राखेर नागरिकहरूको भाँडामा चामल हालिरहेछु।
अनागरिक शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि तारा गाउँले। अब गणेश राज वस्तीको कविता।
कविताको शीर्षक मुस्कानको मन फुटाउन। न छ जिन्दगी निरस न त छ निरर्थक, केवल लाग बाटो समात गोरेटो, जो होस् आफ्नै रुचिको क्षमतासँग सुवा होस्, खोज हित आफ्ना यसै भित्र, दुनियाँको जित यसै भित्र, अनि लाग निरन्तर राम्रै राम्रो सोच, नराम्रो भावना पैदा हुन नदेऊ, यस्तो भावना जगाउने ठाउँ वा मान्छे वा विषयदेखि सधैँ सतर्क हौ। खट खट यस्तो होस् कि काम गर्दा अरू गरौँ गरौँ होस्, कामबाट एक प्रकारको मनोरञ्जन मिलो छ, कामको गुरुत्व बल र मलको गुरुत्व बल एउटै दिशातिर लम्कियोस्, लाली गुराँस यही फुलोस्, डाँफी मयुर यही डुलोस्, जिन्दगी राम्रो नराम्रो दुखी वा सुखी धेरै जसो त मानिसको आफ्नै हातमा हुन्छ, उसले गर्ने हरेक दिनको बातमा हुन्छ, उसको थर वा थातमा हुन्छ, बुद्धि विवेक र पुको साई मुस्कानको मूल त कहाँ हो र रात रातमा पनि फुट्छ, तर त्यो रात कि त जुनेली हुन्छ वा कम्तीमा पनि चुनकिरी, त्यस रात उठ्छ। हस्त धन्यवाद।
मुस्कानको मूल फुटाउन शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि गणेश राज ओस्ती। आदरणीय श्रोताहरू, आज साहित्य संसार कार्यक्रममा साहित्यकार कुन्ता शर्मासँगको संवाद सुनायौं। साथमा कवि विमल गुरुङको आत्मघोषणा, तारा गाउँलेको अनागरी र गणेश राज ओस्तीको मुस्कानको मूल फुटाउन शीर्षकका कविताहरू र कृष्ण बजगाईले लेख्नु भएको वादी शीर्षकको लघु कथा सुनायौं। आजको कार्यक्रम कस्तो भयो? यहाँहरूको सुझाव सल्लाह र प्रतिक्रिया हाम्रो इमेल साहित्यसंसार.radionepal@gmail.com पठाउनुहुन अनुरोध छ। साहित्य संसार कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौ। साहित्य संसार कार्यक्रमका प्रसारण भइसकेका अरू श्रृंखला सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np मा जानुहोस्। प्रसारण भइसकेका कार्यक्रमहरू तपाईँको फुर्सदको समयमा जुनसुकै बेला सुन्न सक्नुहुनेछ। यो जानकारी सँगै अब आजको लागि साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावल र सहकर्मी रीता तिमल सिन्हाको साथमा म तारा प्रसाद ओस्ती यहाँहरूसँग विदा माग्छु। अर्को हप्ता फेरि भेटौंला। नमस्कार।